نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي سورة بقرة چند باتیں سورت کو سمجھنے سے پہلے ہم دیکھیں گے. سورت بقرہ ترتیب کے اعتبار سے قرآن پاک میں دوسرے نمبر کی سورت ہے, طویل ترین سورت ہے. اس سورت کے بارے میں نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ باطل پرست لوگ اس کی تاب نہیں لاتے, یعنی سورت بقرہ. اور سورت آل عمران جس جگہ پڑھی جائے وہاں جادو ٹونے کا اثر بھی نہیں ہوتا. اور اسی طرح سے اگر کسی کو خود سے ہی کچھ ایسی نکاہت اور کمزوری محسوس ہوتی ہو تو اس کو سورت بقرہ پڑھنی چاہیے. پوری سورت بھی بہت خوبصورت ہے, آخری آیتیں اس کی بہت پیاری ہیں, عرش کے خزانوں میں سے اتری تھی. سورت کی ترتیب کو تھوڑا سا دیکھیے گا کہ مصحف میں ہمارے سامنے یہ سورت آئی, لیکن یہ مدنی سورت ہے. اور مدنی سورت سے مراد یہ ہے کہ قرآن پاک کا تقریباً 1/2 نازل ہو چکا تھا. مدنی صورتوں میں یہ شروع کی سورت ہے, بالکل ہجرت مدینہ کے بعد کی صورت ہے. معاشرے میں تین قسم کے لوگ پیدا ہو چکے تھے, سچے مومن, سچے کافر اور سچے پکے یعنی منافق, کہ جو ظاہر سے کچھ تھے باطن سے کچھ تھے. نبی صلی اللہ علیہ وسلم جب مدینہ میں آئے تو آپ نے ایک امت بن کے لوگوں کو جینا سکھایا, اس راستے میں کیا ہرڈلز تھیں. سورت بقرہ ہمیں اس میں بہت اچھی طرح گائیڈ کرے گی. ہمارا تھیم امت وسط بننے کی تیاریاں, تو لہٰذا ہم سورت بقرہ کو اس نظر سے پڑھیں گے کہ جب نبی صلی اللہ علیہ وسلم نے مدینہ میں آ کر دین کا پیغام دیا تو آپ نے کیا میئرز لیے, کیا آپ نے ایکشن پلان بنایا, کیسے وہاں پہلے سے موجود لوگوں کو اللہ کے نبی نے اپنے ساتھ ملایا, ان سے وعدے اور وعدے لیے تاکہ جب بھی کبھی مسلمانوں کو ضرورت پڑے تو وہ ان کی مدد کریں گے. آج بھی مسلمانوں کو یہی کرنا ہوگا, ہمیں دوسروں کو دشمن نہیں بنانا. ہم نے انسانیت کو نفرت نہیں سکھانی, ہم نے کچھ ملکوں کے نام کے ساتھ مردہ باد نہیں کہنا. ہماری دشمنی کسی کافر سے نہیں ہے, ہم نے وہی کام کرنا جو اللہ کے نبی نے کیا, اور وہ کہہ کے علم کے پانی کو عام کر کے اپنے اسلام کو خوبصورت کر کے چلتے پھرتے مسلمان بننا ہے. ہمارے نیبرز, ہمارے ہمسائے اور اسی طرح ہمارے کلیگس, ہمارے بچوں کے دوست ساتھی ہمیں اتنا باعمل انسان دیکھیں, اتنا خوبصورت, اتنے صاف ستھرے, اتنے زیادہ دوسروں کا خیال رکھنے والے, کیئرنگ اور خوش اخلاق, آرگنائز, کہ وہ خود پوچھیں کہ بتائیے آپ کے پاس کیا ہے. تو سورت بقرہ میں تقریباً 1000 حکم ہیں. ان احکامات پہ اگر ہمارے دل نے لبیک کہہ دیا اور ہم اس پہ ایک ایک کر کے عمل کرتے جائیں گے تو بات بنے گی. پھر یاد رکھیے کہ ہم سب اس وقت قرآن کا فہم لے رہے ہیں, یہ بہت زیادہ ڈیپتھ نہیں ہے, اونلی انڈرسٹینڈنگ ہے. اور فہم قرآن کے لیے جذبہ انقلاب کی ضرورت ہوتی ہے. مشکل جملہ بول دیا میں نے, انقلاب کا جذبہ یعنی آئی وانٹ ٹو چینج مائی سیلف, ریولیوشنری تھاٹس کے ساتھ قرآن سمجھ آتا ہے. ٹھنڈے ٹھنڈے اوپر سے پڑھیں گے تو کچھ بھی سمجھ نہیں آئے گا. تو لہٰذا قرآن محض نظریات اور خیالات کی کتاب نہیں ہے, یہ کسی ڈرائنگ روم میں بیٹھ کے پڑھنے والی بھی کتاب نہیں ہے, یہ کسی لائبریری یا بک سٹور میں کھڑے ہو کر پڑھنے والی آرام دہ چیئر پہ پڑھیں گے سمجھ نہیں آئے گی, یہ تفسیروں اور ڈکشنریوں سے بھی سمجھ نہیں آتی, بلکہ یہ ایک دعوت ہے, ایک تحریک ہے, ایک ریولیوشن ہے. یہ کتاب جب سمجھ آتی ہے تو حضرت عمر رضی اللہ تعالیٰ عنہ کی طرح دل کی دنیا بدل جاتی ہے. سیرت کے میدان میں کودے بغیر اس کتاب کو اگر پڑھنے لگ جائیں تو انسان منہ ہی کھاتا ہے. آج جن لوگوں نے اس کتاب کو اپنی عقل پہ پرکھ کے پڑھنے کی کوشش کی انہوں نے بہت ساری چوٹیں کھائیں. تو لہٰذا آج کفر اور اسلام کی جو رستہ کشی ہمیں دکھتی ہے اس کے لیے ہمیں عملی زندگی پہ اس کتاب کو لینا پڑے گا. تو ہم انشاءاللہ جب بھی یہ پڑھیں گے تو ہم کوشش کریں گے کہ جو باتیں ہمارے عمل کی ہیں اس کو ہم ضرور لے کر چلیں تاکہ سمجھ آئیں. اور یاد رکھیے کہ قرآن اور نبی صلی اللہ علیہ وسلم یہ دونوں ایک دوسرے کے شامل ہیں. ہم نے نبی کو نہیں دیکھا لیکن قرآن کو دیکھ رہے ہیں. اس قرآن نے نبی کو دیکھا ہے, کیسے؟ لقد کان لکم فی رسول اللہ اسوۃ حسنہ. تو لہٰذا مدنی دور کا آغاز تھا, یا آج میرے اور آپ کے اس صدی کے آغاز کی باتیں ہم کرتے ہیں. اگر ہم نبی صلی اللہ علیہ وسلم کو اسوہ حسنہ سمجھیں گے, رول ماڈل بنائیں گے اپنی زندگی میں, اللہ کے نبی کو لے کر آئیں گے, تو بہت زیادہ انشاءاللہ فائدہ بھی ہوگا. اور آپ دیکھیں گے کہ جتنا اس کو ہم سمجھیں گے اتنا ہمارا اور سمجھنے کو دل چاہے گا. یہ قرآن کوئی چھوٹی چیز نہیں ہے. دنیا میں کسی نے بھی کوئی کتاب لکھی ہو تو عموماً رائٹر کیا کہتا ہے, سال میں لکھی, دو سال میں لکھی, کچھ ماہ میں بھی لکھی. ہم کہتے ہیں یہ کتاب لکھی نہیں گئی, یہ بولی گئی ہے. بل و کلام اللہ, 22 साल 5 महीने बनते हैं, अगर आप कमरी हिसाब से करें तो 23 साल बन जाते हैं। इसमें ये कुरान नाजिल हुआ था। अल्लाह ताला ने इसके नजूल के लिए जिस ज़मीन को चुना वो उस दौर की तमाम सुपर पावर से बिल्कुल आज़ाद था। मैं आज के हालात में अगर आपको समझा दूं तो आज माशाल्लाह दुनिया में कितने मुल्क हैं, कहीं ईस्ट है कहीं वेस्ट है, कहीं आपको वेस्टर्न कंट्रीज दिखते हैं, कहीं मुस्लिम मुल्क, कहीं नॉन मुस्लिम मुल्क दिखते हैं। आज के टेक्स्ट में कह दूं तो कुरान ना तो अमेरिका में नाजिल हुआ, ना यूरोप में नाजिल हुआ, ना ऑस्ट्रेलिया में, ना जर्मनी में। यानी वो बड़े बड़े नाम जो उस दौर के लोगों के जहनों में थे वहाँ नहीं उतरा, बल्कि कुरान एक छोटी सी कच्ची बस्ती कह लें, सहराई इलाका, पहाड़ी इलाका, अब वो आप किसी भी मुल्क का सोच लें, वहाँ नाजिल हुआ। क्यों? अल्लाह ताला इसको इर्द गिर्द के जो नज़रियात और अफकार थे और जो थाट्स थी उससे पाक रखना चाहते थे। जिस कौम पर उतरी वो बड़ी साफ दिल पाक दिल कौम थी। अब डिटेल्स का वक्त नहीं है, लेकिन मैं सिर्फ इसको आज के मुसलमान से रिलेट करना चाहूँगी। सीधे साधे लोग थे, और लेकिन इल्म से दूरी ने उनको कहीं डाकू बना दिया, कहीं लुटेरे बना दिया। ऐसे लोग जिनमें हर बुराई आ चुकी थी, जिना, शराब, जुआ, गैम्बलिंग और इस तरह के जितने भी उल्टे पुल्टे नाम आज हम सोच लें, ये सब उस कौम में मौजूद थे। वजह क्या थी? लोग बहुत अच्छे थे लेकिन हिदायत नहीं थी। हज़रत ईसा अलैहिस्सलाम से लेकर मोहम्मद रसूलुल्लाह के बीच में कोई नबी नहीं आया, तकरीबन 2000 साल का अरसा बनता है। तो जब किसी के पास गाइड ना हो तो गाइडेंस कहाँ से मिलेगी? तो आप कह लीजिए कि किताब से दूरी ने अरबों को इतना बुरा बना दिया, लूटते मारते, ना कोई हुकूमत थी ना कुछ, वहाँ अल्लाह ताला ने ये किताब खुलाई, ज़ालिकल किताब ला रैब फीह, इतने गैर मखसूस तरीके से इकरा बिस्मि रब्बिकल लज़ी की आयतों से नज़ूल शुरू हुआ और आखिर में वत्तकु यौमन तुरजऊन फीही इलल्लाह। इसी सूरह बकरा में हम पढ़ेंगे वो आयत जो तरतीब नज़ूल से आखिरी आयत बनती है। इस सूरत ने तकरीबन 6666 आयतें बनती हैं कमो बेश है इसमें, लेकिन एक राउंड फिगर यही बनता है। इसने अरबों के दिल की दुनिया तो क्या बदली, उन्होंने उसका मुकद्दर भी बदल दिया। कल तक के लुटेरे और रहजन जिनको कुछ नहीं आता था वो दुनिया के राहबर और इमाम बन गए। चपलियों के बगैर नंगे पांव सहराओं में फिरने वाले, ऊंटों के बाड़ों में रातें बसर करने वाले, कोई असलहा नहीं, कोई मीडिया नहीं, नथिंग एल्स, कुछ नहीं, वो दुनिया के इमाम बन गए। फिर ऐसे दुनिया में छाए कि 10 साल यानी एक समझे 1000 साल, 10 साल कह दिया मैंने, 10 सदियां यानी 1000 ईयर्स तक वो अरब दुनिया के इमाम बने रहे। अल्लामा इकबाल ने भी कहा ना कि आ मैं तुझको बताता हूँ तकदीर उम्म क्या है, उम्मतों की तकदीर बदलती है इस किताब से। आज मैं और आप इसको हम कई मुख्तलिफ एंगल से कर सकते हैं, लंबी चौड़ी बातें भी कर सकते हैं, लेकिन उसकी कतन ज़रूरत नहीं है। ज़रूरत इस वक्त है कि वो क्या गुण था इस किताब में, वो क्या खूबी थी कि जिसने अरबों को दुनिया के लीडर बना दिया, वर्ल्ड लीडर बन गए। आज हम चाहते हैं वर्ल्ड लीडर बने, कोई मुल्क नहीं चाहता कि वो पीछे रहे, तो उसके लिए ये किताब हम सब के लिए गाइड बुक है। मैंने और आपने इसको आज इसी सोच से पढ़ना है। आज हमारे पास कुछ भी नहीं होगा, मुसलमानों को दुनिया के किसी ऐसे खित्ते में छोड़ दिया जाए जहां दुनिया की तरक्की का कोई रंग रूप ना हो और ये किताब उनको दे दी जाए कि पढ़ते जाओ बदलते जाओ, तो आप देखिएगा उस किताब के पूरा होने से पहले वो दुनिया के लीडर बन चुके होंगे। कैसे अल्लाह ने मुसलमानों को गलबा दिया, फिर सियासी गलबा मिला, मुल्कों के मुल्क फतह हो गए, आज 120 के करीब गालिबन मुल्क है मुस्लिम। कैसे बने, किन की कोशिशों से बने? उन्हीं अरबों की कोशिशों से बने जिन पर कुरान नाजिल हुआ। आप और मैं सोच सकते हैं आप कितने साल हो गए कभी भी कोई नहीं सुना आपने कि कोई नया मुसलमान मुल्क बना, या कोई कोई मुल्क था तो वो इस्लाम में ढल गया। वजह यह कि आज हमने रिलैक्सेशन ली हुई है, आज उम्मत मुस्लिमा छुट्टियां मना रही है, वी आर ऑन वेकेशन। इसका फ़ायदा दूसरों को क्या हो रहा है, वो अपने अफकार फैला रहे हैं, लेकिन इस्लाम जैसी सच्चाई दूर होती है। तो आइए इस सूरत बकरा को शुरू करके इससे गाइडलाइन लेते हैं कि फिर हमने किस तरह से इस पैगाम को आम करना है। जब मैं तर्जमा पढ़ूंगी आप अपनी कुरान पाक पर पेंसिल या हाथ उंगली के साथ उन्हीं लफ्ज़ों पर फोकस करें, एक ही मफहूम की आयतों को हम इकट्ठा पढ़ेंगे, और इसका असल हुसन तर्जमे को सुनना है। ये जो बीच में मेरी थोड़ी थोड़ी बातें हैं ना, ये तो कोई बड़ी बात ही नहीं है। आपने कुरान के लफ्ज़ों के साथ खुद को जोड़ना है और इंशाल्लाह इसमें से अपने लिए बातें लेके चलनी है। बिस्मिल्लाहिर्रहमानिर्रहीम। अलिफ लाम मीम। ज़ालिकल किताबु ला रैब फी हुदल लिल मुत्तकीन। अलिफ लाम मीम हरूफ मुक़त्तअत है, इनके मानी अल्लाह ताला जानते हैं। نبی صلی اللہ علیہ وسلم کو بھی نہیں معلوم تھے، یہ اللہ نے رکھ لیے اس لیے کہ تم جس کتاب کو پڑھنے بیٹھے ہو اس کے الفاظ بھی تم اللہ کی مرضی کے بغیر سمجھ نہیں سکتے، یہ اللہ کی کتاب ہے، اس میں کوئی شک نہیں۔ ہائی لائٹ کریں گے، جو آپ کو ہائی لائٹر دیے گئے ہیں وہ اسی وجہ سے دیے گئے ہیں، آپ نے انشاءاللہ اپنی مرضی سے کرنا ہے۔ ویسے اگر ایک رنگ سے ایک چیز چوز کریں گے تو سارے ڈوز اس سلسلے میں ہم یہ کام بھی کریں گے کہ قرآن میں جہاں آپ کو اردو پڑھتے ہوئے حکم کی کوئی بات دکھے نا، یہ کر لو یہ نہ کرو، اس کو آپ پنک کلر سے ہائی لائٹ کر لیں گے۔ اسی طرح کچھ آپ کو ڈونٹس ملیں گے، یہ نہیں کرنا، اس کو یلو سے ہائی لائٹ کر لیجئے، یعنی بیمار قسم کا وہ تصور دے گا۔ اور جس چیزوں کو آپ اپنے لیے سمجھتی ہیں کہ اس آیت نے میری بہت توجہ لی، اس کو گرین پہ لے لیجئے گا۔ بعد میں اگر گھر جا کے آپ سارے ڈوز کو الگ لکھ لیجئے، ڈونٹس کو الگ لکھیں، آپ دیکھیے گا کہ قرآن پاک کے پورا ہونے تک آپ کے پاس ڈوز ہوں گے۔ اور میں انتظار کروں گی ان اسٹوڈنٹس کی ایکٹیویٹیز کا کہ جو آج کے پارے کے ڈوز اینڈ ڈونٹس بھیجیں گے، اور ہر سال دورہ قرآن میں بہت کچھ آ جاتا ہے آگے، تو شاید اس سال ہم ڈوز اینڈ ڈونٹس کو قرآن پاک کے پاروں کی روشنی میں لا سکے، کیونکہ امت وسط بن ہی نہیں سکتے جب تک کہ قرآن کا یہ آخری حق آپ کے سامنے لکھیں۔ یہ انشاءاللہ پورا مہینہ آپ دیکھتے رہیں گے، اور ان پانچ حقوق کو پورا کرنے کے لیے ہم یہاں بیٹھے ہیں تاکہ اللہ تعالیٰ ہمیں امت وسط بنائے۔ تو جب میں بولوں گے آپ خود ہی سمجھ جائیں گے، کہیں کہیں اشارہ کر دوں گی یہ ڈوز میں یہ ڈونٹ میں، لیکن بعد میں آپ خود ہی کریں گے۔ تو فرمایا یہ اللہ کی کتاب ہے، اس میں کوئی شک نہیں، دل کو شک سے پاک کریں گے تو یہ کتاب سمجھ آئے گی ورنہ نہیں۔ ہدل للمتقین، یہ ہدایت ہے متقیوں کے لیے۔ ہدایت کیا ہے؟ بدلنے کی تڑپ۔ ہدایت اور تقویٰ کامیابی کے اندر ڈھلتے ہیں۔ انسان جب ہدایت لینا چاہتا ہے تو اس کو مل جاتی ہے۔ تقویٰ کیا ہے؟ کہ میں خود کو بدلنا چاہتی ہوں۔ متقی ہوتے کون ہیں؟ الذین یؤمنون بالغیب، ان پرہیزگار لوگوں کے لیے جو غیب پر ایمان لاتے ہیں، نماز قائم کرتے ہیں، جو رزق ہم نے ان کو دیا اس میں سے خرچ کرتے ہیں، جو کتاب تم پر نازل کی گئی یعنی یہ قرآن، اور جو کتابیں تم سے پہلے نازل کی گئی تھیں، ان سب پر ایمان لاتے ہیں اور آخرت پر یقین رکھتے ہیں، ایسے لوگ اپنے رب کی طرف سے راہ راست پر ہیں اور وہی فلاح پانے والے ہیں۔ یہاں پہ رکتے ہیں، پانچ آیتیں۔ آپ کو اور مجھے کامیابیوں کا نسخہ مل گیا۔ اس وقت ہماری کامیابی کیا ہے؟ کہ ہم نے دنیا کو ایک اچھی امت پڑھی بن کے دکھانا ہے، کامیاب نیشن، مہذب، آرگنائزڈ، سویلائزڈ، کوئی مقدمہ مسلمانوں کی عدالتوں کا نان مسلم ملکوں میں فائل نہ ہو، کوئی مسلمان چوری کے ملزم کے طور پر کسی کورٹ میں نہ جائے، کوئی گھر نہ ٹوٹے، کوئی ڈائیورس فائل نہ ہو۔ لوگ خدا کے پوچھیں تم کون لوگ ہو، تو ہم کہیں گے مسلمان وہ ہوتا ہے جو چوری نہیں کرتا، مسلمان وہ ہوتا ہے جس کے گھر میں بہت سکون ہوتا ہے، مسلمان وہ ہوتا ہے کہ جو کسی کا حق نہیں مارتا۔ بتا سکتے ہیں اس سے بڑی کامیابی اور کیا ہوگی؟ آج ہمیں لوگوں کو یہ بن کے دکھانا پڑے گا جو رب ہمیں بنانا چاہتا ہے۔ اور یاد رکھیے کہ انسان دنیا میں آیا ہے، جب تک وہ کسی مقصد کو سامنے نہیں رکھے گا بات نہیں بنے گی۔ اور ہدل للمتقین میں بہت بڑا ایک سبق ہے، قرآن سب پڑھتے ہیں لیکن سب کو ہدایت نہیں ملتی۔ ہدایت کس کو ملتی ہے؟ جو خود کو بدلنا چاہتا ہے۔ اور ہدایت پتہ کیا ہے؟ آپ کی امی آپ کو کہتی ہیں بیٹا مجھے کمپیوٹر سکھا دو، تو یہ کمپیوٹر کی ہدایت ہے۔ آپ یہاں کھڑے ہیں اور آپ کو کسی مسجد میں جانا ہے، اور آپ کسی راہ چلتے کو یا نیویگیٹر کو کہتے ہیں مجھے اس مسجد کا راستہ دے دو، یہ گائیڈنس ہے۔ بہت بڑا لفظ نہیں ہے یہ؟ ہدایت کیا ہے؟ زندگی گزارنے کا وہ راستہ جو دنیا کی کامیابیوں سے گزار کر آخرت کی کامیابیوں پہ لے جائے۔ آج ہم امت وسط کے بچوں کو بھی دیکھتے ہیں تو ان کی بھی ہدایت کا یا کامیابی کا نقطہ نظر بہت محدود ہو گیا۔ بچپن سے لے کر تعلیم کے سارے مراحل پورے کریے، گول کیا ہے؟ آئی وانٹ ٹو بی ڈاکٹر، آئی وانٹ ٹو بی انجینئر، بہت اچھی بات ہے، اٹس گڈ۔ لیکن یاد رکھیے ڈاکٹر بننا اچیومنٹ نہیں ہے، یہ سینس آف ریلیف دے گا آپ کو کہ یس الحمد للہ آئی ایم سیکیور ناؤ، اف آئی وانٹ ٹو ورک آئی کین ورک، اگر کمانا ہے اٹس گڈ، ویری گڈ۔ ہاں اس وجہ سے ڈاکٹر بننا ہے کہ میں اسلام کا پیغام دنیا تک پہنچاؤں، میں لوگوں کا علاج کروں، میرے مریض مجھ سے پیار کریں، پھر مجھ سے پوچھیں کہ اچھا آپ کون ہیں، تو میں ان کو پیار سے پھر اپنے دین کا خوبصورت رنگ دکھاؤں۔ ایکسیلنٹ، آپ ڈاکٹر نہیں بن رہے، آپ عالم بن رہے ہیں، شوق سے ڈاکٹر بنی ہے، یہ تو ہے بڑا خوبصورت نقطہ۔ لیکن صرف ڈاکٹر ایز اے پروفیشن، صرف فار منی، صرف فار پریسٹیج میٹر، تو یہ کامیابی نہیں۔ ہم دیکھتے ہیں کہ دنیا میں کامیابیوں کے لیے لوگوں نے کیا کچھ پاپڑ بیلے، अभी मैं इसी ट्रिप में, मुझे अपनी एक दोस्त थी हमारी साथी थी, पता चला कि उनकी 32 ईयर्स की बच्ची का इंतकाल हो गया और बड़ी लंबी चौड़ी डिग्री का नाम लिया गया कि वो ये पढ़ चुकी थी। कितने साल उन्होंने उस डिग्री से फ़ायदा उठाया, जॉब की तो कितने साल की, यंग बच्चे का डेथ होते नहीं कभी सुनी। इधर अभी किसी और भी रिसेंटली सुना कि ग्रेजुएशन से अपनी फारिग होकर कोई जा रहा है और एक्सीडेंट हुआ तो मर गया। ये तो फला नहीं है, उलाइक हुमुल मुफ्लिहून, दुनिया की हर कामयाबी अधूरी है। तो मुफ्लिह कौन होता है, जिसकी दुनिया भी संवरे और जिसकी आखिरत भी संवरे। और याद रखिए, मुसलमान शॉर्ट साइटेड नहीं होता, वो दुनिया में नहीं खोता, दुनिया को जरूरत के लिए लेता है। लेना है, ये गलती खाई हमने कि नहीं लेना, दुनिया का भी पढ़ना है, बच्चों को स्कूल भी भेजना है, कॉलेज भी भेजना है, यूनिवर्सिटीज भी भेजना है, लेकिन गोल क्या है कि वो मेरे बच्चे, तुमने दुनिया में इसलिए आगे बढ़ना है कि लोग तुम्हें कामयाब कहें। एक बड़ी खूबसूरत वीडियो थी, एडमिन के पास हुई तो भेजिएगा, और वो क्या थी कि एक जगह पे कोई तकरीब है जहाँ गोल्ड मेडल्स मिल रहे हैं डिफरेंट एंगल पे। एक नाम मुस्लिम, एक बंदे को बुलाया, उसके गले में उन्होंने ब्लू स्ट्रिप वाला एक मेडल डाला। हर डिफरेंट फील्ड्स में दिए जा रहे थे, और आपको पता है कम से कम 10 से 12 मेडल्स में उसी लड़के का नाम है, और उसके गले में इतने वो रोप्स डल गए कि उसकी गर्दन जो झुक रही थी, लेकिन आप उसका पोस्चर देखें, वो कौन था, इतनी लंबी बियर्ड थी, मैं तो रो पड़ी उसको देखकर। और वो दुनिया के मेडल्स मिल रहे थे, क्या लोगों ने उसकी दाढ़ी नहीं देखी, लोगों ने उसका नाम मोहम्मद या अब्दुल्ला नहीं देखा होगा। ये चाहिए मुझे और आपको, ऐसी नस्लें प्रोड्यूस करनी है इंशाल्लाह कि दुनिया में भी मेडल्स लें और कल अल्लाह भी कह दे कि उलाइका हुमुल मुफ्लिहून, और अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए। इसके बरक्स एक दूसरा गिरोह महरूम, अल्लाह ताला उनका जिक्र करते, इन्नल्लज़ीन कफरू सवाउन अलैहिम अन्ज़रतहुम अम लम तुन्ज़िरहुम ला युमिनून, जिन लोगों ने इन बातों को तस्लीम करने से इनकार कर दिया, इनके लिए यकसां है ख्वाह तुम इन्हें खबरदार करो या ना करो, बहरहाल वो मानने वाले नहीं। अल्लाह ने इनके दिलों और इनके कानों पर मोहर लगा दी और इनकी आंखों पर पर्दा पड़ चुका है, वो सख्त सजा के मुस्तहिक हैं। ये दूसरा गिरोह है, बिल्कुल अपोजिट, कुफर। कुफर क्या है, डिसबिलीव। इसको अगर आप रूट में जाके देखें ना, टू कवर, ना शुक्रापन, अनग्रेटफुल पर्सन। काफिर कौन होता है, जिसको अल्लाह की कायनात नहीं दिखती, कायनात दिखती भी है तो कायनात बनाने वाला नहीं दिखता। काफिर कौन है, अल्लाह की नेमतों को पाकर छुपाने वाला, अल्लाह की नेमतों को पाकर उसकी नशुक्री करने वाला। कुछ लोग इस हद तक स्टबन हो जाते हैं, आप देखें जमीनों आसमान में घूमते फिरते हैं लेकिन उनको हिदायत नसीब नहीं होती। मैंने और आपने ऐसे लोगों के लिए दुआ करनी है। अबू जहल ऐसे ही काफिर था, उत्बा शहबा रबिया ऐसे ही काफिर थे जिनका नसीब बदर का कुआं बना। आज भी ऐसे लोग हैं, हमने तड़पना तो है, ख्वाहिश तो रखनी है, कोशिश तो करनी है। इसके बाद आप देखिए आयत नंबर 8 से 20 तक मैं इकट्ठा पढ़ूंगी। ये हिदायत के एतबार से तीसरा गिरोह है, और वो कौन से, ना काफिर ना मुसलमान, बीच बीच के लोग, आप इसका नाम जो मर्जी रख लें। कुरान क्या कहता है, वमिन अन्नासी मन यकूलु आमन्ना बिल्लाहि वबिल यौमिल आखिर, बास लोग ऐसे भी हैं जो कहते हैं हम अल्लाह पर और आखिरत के दिन पर ईमान लाए। किस चीज का इकरार नहीं कर रहे, नोट कीजिए, 3 बिलीफ शुरू में लाजिम होते हैं, ईमान बिल्ला, ईमान बिर रसूल और ईमान बिल आखिरा। यहां लिख लीजिए, मुनाफिक का मसला रसूल है, ईमान बिल्ला के पे है, ईमान बिल आखिरा भी है, ईमान बिर रसूल नहीं है। क्यों, क्योंकि रसूल पर ईमान लाकर इंसान दुनिया के साथ अपडेटेड नहीं रहता। मुनाफिक को सबसे मुश्किल रसूल के तरीकों पे चलना लगता है, वो कहते नहीं वेस्टर्न स्टाइल चल ही नहीं सकता रसूल के साथ, सॉरी नो कोऑर्डिनेशन, वेवलेंथ नहीं मिलती, लिहाजा रसूल को एग्जेम्प्ट करो और अपनी मर्जी की मनमानी तफसीरें कर दो दीन की। अल्लाह ताला कहते हैं ऐसे लोग कौन है, हालांकि दर हकीकत वो ईमान वाले नहीं, खुद को कहते हैं लेकिन है नहीं है, वो अल्लाह और ईमान लाने वालों के साथ धोखाबाजी कर रहे हैं मगर दरअसल वो खुद अपने आप ही को धोखे में डाल रहे हैं और इन्हें इसका शऊर भी नहीं। नोट करिए, हाईलाइट करना चाहें तो करें, मुनाफिक की अलामतें, बेशौरापन। मुनाफिक का सबसे बड़ा रोग पता क्या है, उसको पता ही नहीं होता कि मैं मुनाफिक हूं। और मैं जब इस आयत पे आती हूं तो मैं खुद से पूछती हूं, शायद मैं भी मुनाफिक हूं और मुझे पता ही ना हो। अल्लाह बचा के रखे, दुआ भी कर लेते हैं, अल्लाहुम्मा इन्नी असलुका इल्मन नाफ़िअ व अमल मुतक़ब्बलन, नहीं एक और दुआ है कि अल्लाहुम्मा इन्नी پھر بولی اللہم طہر قلبی من النفاق وعملی من الریا ولسانی من الکذب وعیونی من الخیانتی. کہ اللہ میں اپنے دل کو تیرے سامنے رکھ کے دعا کرتی ہوں کیا کہ میرے دل کو نفاق سے پاک کر دے. اور ان کے دلوں میں ایک بیماری ہے جسے اللہ نے اور زیادہ بڑھا دیا. یہ کون سی بیماری ہے؟ کفر کی، نفاق کی، شک شبے کی. آخرت آنی کوئی نہیں ہے، ایسے ہی ہم دنیا ضائع کریں. وہم کی بیماری ہوتی ہے. دیکھیں حدیث سے پتہ چلتا ہے کہ دلوں کی تین قسمیں ہیں. ایک ہوتا ہے قلب صحیح، زندہ دل، ایک ہے مردہ دل، اور ایک ہے بیمار دل. جب دل صحیح ہوگا نا، یہ مومن کا دل ہوتا ہے، پہلی پانچ آیتوں میں ہم پڑھ چکے. اس کی علامتیں کیا ہوتی ہیں؟ نمبر ایک، زندہ ہوتا ہے. اب آپ اپنے لیے اس کو بعد میں نوٹ کیجئے گا کہ کیا میرا دل صحیح ہے. لسٹ بن سکتی ہے ایک پوری آپ کی انگلیوں پہ. زندہ دل جاگتا ہے، صحت مند دل ہوشیار ہوتا ہے، تڑپنے والا ہوتا ہے، درد مند ہوتا ہے، رحم والا ہوتا ہے، شعور ہوتا ہے، وان کرتا ہے، لوگوں کی ہدایت کا حریص ہوتا ہے، اللہ سے پکا تعلق رکھتا ہے. صحیح دل ہو تو مایوسی زندگی میں نہیں ہوتی، وقت کو ضائع نہیں کیا جاتا، فوکسڈ ہوتا ہے، عبادت کا حریص ہوتا ہے، رب کی یاد سے سست نہیں ہوتا، تعلق باللہ کو کاٹتا نہیں ہے دنیا کی وجہ سے، دعائیں قبول ہو نہ ہو اللہ سے مانگتا ہے. یہ ساری چیزوں کو سامنے رکھیے کہ صحیح دل والا محسن ہوتا ہے، پلانڈ ہوتا ہے، ٹائم کو مینج کرتا ہے. جب دل بیمار ہوتا ہے، شک سب سے پہلی بیماری شک آئے گی. آپ اس کتاب کو سیکھ رہے ہیں، آپ کل بھی آئیں گے، آپ روز آئیں گے، وقت سے پہلے بھی آئیں گے، اور اللہ نہ کرے کوئی مجبوری ہوگی تو آپ تڑپیں گے. لیکن اللہ نہ کرے ایک لمحے کے لیے شک کا ایک بیج پڑ جائے نا، یہ کیا پڑھنے لگ گئی میں، نہیں، بہت مشکل ہو جائے گا، عمل کرنا پڑے گا. وہ آج کے دور میں پڑھنا اور پتہ نہیں کیا پڑھ رہے ہیں، تو آپ دیکھیے گا کہ پوری خواہش کے باوجود آپ کل نہیں آ سکیں گے. کوئی ایسی ریزن بن جائے گی کہ رک جائیں گے. وجہ کیا؟ کہ انسان ادھورے دل کے ساتھ اللہ کی کتاب نہیں پڑھ سکتا. تو فی قلوبہم مرضون، ان بیماریوں کا علاج کرنا ہے. دنیا کے بدلے میں آخرت کو ترجیح دینے کی بیماری ہوتی ہے قلق، بے چینی، ڈپریشن، اور ایک قسم کی فرسٹریشن. اور آج دیکھیے کیا کیا نام ہے، کھاتے پیتے لوگوں کو غم ہے، سب کچھ ہے لیکن خوشی نہیں. یہ بیماریاں ہیں. ہمارے دل کی زندگی اللہ کی یاد سے ہے. اللہ کے نبی کے ایک حدیث سے پتہ چلتا ہے کہ مچھر کے ڈنک کی طرح شیطان اپنی تھوتنی ہمارے دل پہ رکھتا ہے. ذرا سے ہم غافل ہوتے ہیں نا، اللہ کی یاد سے جا کے ڈس لیتا ہے. تو ہم نے اپنے دل کو بیماریوں سے بچانا ہے. اور آپ دیکھیے کہ جب دل کا مریض کوئی ہو، اللہ نہ کرے ہارٹ پیشنٹ، تو کیا کرتا ہے؟ روز دوا کھاتا ہے نا. کچھ لوگوں کو ہر وقت ایک گولی اپنے پاس رکھنی پڑتی ہے، وہ زبان کے نیچے رکھتے ہیں. جب وہ دل بیمار ہو تو آپ کو ظاہری طور پہ ڈسپرین اور اسپرین پانی میں گھول کے پینی ہے نا. اسی طرح جب قلب بیمار ہو، قلب کہتے ہیں اندر سے روحانیت، تو قلب بیمار قلب کا علاج ہے قرآن. اللہ تعالیٰ کہتے ہیں یہ کتاب دلوں کا علاج کرتی ہے. اور آگے آپ بہت کچھ سنیں گے. یہ تھیم آیت بھی لکھی ہوئی ہے نور القرآن کے پہ، یا ایھا الناس قد جاءتکم موعظۃ من ربکم. اور ایک لیکچر بھی ہے باہر، قرآن میرے دل کی بہار، اس کا بھی یہی ٹاپک ہے کہ قرآن مردہ بیمار دلوں کا علاج کرتا ہے. تیسری قسم کا دل مردہ ہے، یہ کافر کا دل تھا جس کا ذکر پڑ چکے. بیمار کو دوا اچھی نہیں لگتی، وہ کھانا نہیں چاہتا. اسی طرح دل میں نفاق کی بیماری آتی ہے تو قرآن کی ڈوز لینے کو دل نہیں کرتا، ٹو مچ لگتا ہے، تھک جاتا ہے. اللہ سبحانہ تعالیٰ کہتے ہیں ان کو ان کے حال پہ چھوڑ دو. اور کیا علامت ہے منافق کی؟ فرمایا وَإِذَا قِيلَ لَهُمْ لَا تُفْسِدُوا فِي الْأَرْضِ قَالُوا إِنَّمَا نَحْنُ مُصْلِحُونَ. اور جب کبھی ان سے کہا گیا کہ زمین میں فساد برپا نہ کرو، تو انہوں نے یہی کہا کہ ہم تو اصلاح کرنے والے ہیں، خبردار حقیقت میں یہی لوگ مفلس ہیں مگر شعور نہیں. اس کو بھی ہائی لائٹ کر رہے ہیں. منافق کون ہوتا ہے؟ جو اصلاح کے نام پہ فساد پھیلاتا ہے. اکثر لوگوں سے سنا ہے، کہتے ہیں بڑے سبق آموز افسانے ہوتے ہیں، فلاں فلم سے میں نے بہت کچھ سیکھا. اور ایسی چیزیں کہ کام وہ اچھا کرنے کی نیت کرتے ہیں لیکن طریقہ کار غلط اختیار کرتے ہیں. تو فساد کیا ہے؟ کہ دنیا میں اللہ کی مرضی کو ہٹا دینا. اور جتنا زیادہ اللہ کی مرضی کو زندگی سے نکالیں گے، اتنی شیطان کی مرضیاں ضرور آئیں گی. یاد رکھیے، ہم ایک کے قریب ہوتے ہیں نا تو دوسرے سے دور ہوتے ہیں. جب ہم اللہ کے قریب ہوں گے نا تو شیطان سے دور ہوں گے. جتنا شیطان کے قریب ہوتے جائیں گے، رب سے بھی دور ہو جائیں گے. اللہ سبحانہ تعالیٰ ایسے ہی لوگوں کو کہتے ہیں کہ یہ جھوٹ بولتے ہیں. اور ایسے لوگ فساد کے نام مطلب اصلاح کے نام پہ فساد کا کام کرتے ہیں، خبردار حقیقت میں یہی لوگ مفسد ہیں مگر ان کو شعور نہیں۔ وَإِذَا قِيلَ لَهُمْ آمِنُوا كَمَا آمَنَ النَّاسُ، اور جب ان سے کہا جاتا ہے کہ اس طرح ایمان لاؤ جیسے دوسرے لوگ ایمان لائے، تو انہوں نے یہی جواب دیا، کیا ہم بیوقوفوں کی طرح ایمان لائیں؟ اس کو ہائی لائٹ کریں، سچے مخلص مومنوں کو منافق بیوقوف سمجھتے ہیں۔ آج ہیں سے یہ مولوی، یہ ملا، یہ داڑھی والے، یہ فنیٹک، یہ ایکسٹریمسٹ، آج بھی دیکھیے لوگوں نے یہ نام گالی بنا دیے۔ تو منافق کون ہوتا ہے؟ جس کو سچے مومن بیوقوف لگتے ہیں۔ خبردار حقیقت میں تو یہ خود بے وقوف ہیں مگر یہ جانتے نہیں۔ جب یہ اہل ایمان سے ملتے ہیں تو کہتے ہیں ہم ایمان لائے، اور جب علیحدگی میں اپنے شیطانوں سے ملتے ہیں تو کہتے ہیں کہ اصل میں تو ہم تمہارے ساتھ ہیں۔ ڈبل سٹینڈرڈز، چلو تم ادھر کو ہوا ہو جدھر کی، وہ کہتے ہیں نا کہ تم جیسا دیس ویسا بھیس۔ اچھا پھر وہاں کیا کر رہے تھے؟ لوگ پوچھیں گے، اچھا آپ مسجد میں کیا کر رہے تھے؟ آپ یہ قرآن کی کلاس میں کیا کر رہے تھے؟ کہا اور ان لوگوں سے تو ہم محض مذاق کر رہے تھے۔ منافق کا حال کیا ہے؟ وہ نیکیاں بھی کرنا چاہتا ہے، گناہ نہیں چھوڑنا چاہتا، وہ جنت میں بھی جانا چاہتا ہے لیکن دنیا کو بھی جنت ساتھ لے کر چلنا چاہتا ہے۔ اللہ تعالیٰ کہتے ہیں ایسے لوگ دین کا مذاق بنا لیتے ہیں، اللہ ان سے مذاق کر رہے ہیں اور ان کی رسی کو دراز کیے جا رہے ہیں، اور یہ اپنی سرکشی میں اندھوں کی طرح بھٹکتے چلے جا رہے ہیں۔ اولئک الذین اشتروا الضلالۃ بالہدیٰ، یہ وہ لوگ ہیں جنہوں نے ہدایت کے بدلے گمراہی خرید لی۔ لیکن فائدہ ہوگا، فما ربحت، بس ہرگز نہیں، فما ربحت تجارتہم وما کانوا مہتدین، مگر یہ سودا ان کے لیے نفع بخش نہیں اور یہ ہرگز صحیح راستے پر نہیں۔ ہائی لائٹ کر لیجئے، ہدایت اور گمراہی دو چینلز ہیں اور ان کا ریموٹ آپ کے ہاتھ میں، جو بٹن دبائیں گے ادھر چل پڑیں گے۔ اہدنا الصراط المستقیم، دل سے مانگیں گے، دن بدن ہدایت آپ کے قریب آتی جائے گی، اور اگر آپ نے ہدایت کو پیچھے ڈال دیا تو گمراہی آپ کے پیچھے لگ جائیں گی۔ کتنے خوش قسمت تھے ہم مسلمان کہ اللہ نے ہمیں مسلمان گھر میں پیدا کیا، امت وسط بنایا، خیر امت کہا۔ لیکن اگر آج ہم اس اسلام پہ عمل کرنے کی بجائے غیروں سے راستے معلوم کرنے لگیں تو بتائیے ہدایت چھوڑ کے گمراہی تو نہیں ہے؟ بچے کی عادت ہوتی ہے، بچے کو آپ زرکون یا ڈائمنڈ دکھائیں اس کو فرق نہیں لگے گا، وہ زرکون لے لے گا، کینڈی اور آپ ڈائمنڈ دیں گے نا تو کینڈی پکڑے گا، ڈائمنڈ نہیں پکڑے گا۔ اللہ ہی کے ہاتھ میں سب کچھ، دنیا بھی آخرت بھی۔ دنیا لینی ہے، آخرت کی قیمت پہ نہیں لینی انشاءاللہ تعالی۔ اب دو مثالیں ہیں نفاق کی، ان کی مثال ایسی ہے جیسے ایک شخص نے آنکھ روشن کی، جب اس نے سارے ماحول کو روشن کر دیا تو اللہ نے ان کا نور بصارت سلب کر دیا اور انہیں اس حال میں چھوڑ دیا کہ تاریکیوں میں انہیں کچھ نظر نہیں آتا، یہ بہرے ہیں، گونگے ہیں، اندھے ہیں، اب یہ نہ پلٹیں گے۔ یعنی نبی صلی اللہ علیہ وسلم کی صورت میں ہدایت کا ایک نور چمکا تھا مکہ والوں کی زندگی میں لیکن انہوں نے اس سے فائدہ نہیں لیا۔ مدینہ والوں کے پاس آئے تو منافقوں نے ان سے فائدہ نہ اٹھایا، تو گویا کہ ان کو اسلام اچھا نہ لگا، اللہ نے ان کو نکال دیا۔ اور ایک اور مثال، یا پھر ان کی مثال یوں سمجھو کہ آسمان سے زور کی بارش ہو رہی ہے اور اس کے ساتھ اندھیری، گھٹا اور کڑک اور چمک بھی ہے، یہ بجلی کے کڑاکے سن کر اپنی جانوں کے خوف سے کانوں میں انگلیاں ٹھونس لیتے ہیں۔ واللہ محیطم بالکافرین، اور اللہ تعالیٰ ان منکرین حق کو ہر طرف سے گھیرے میں لیے ہوئے ہیں۔ جیسے بلی کبوتر کو دیکھے یا کبوتر بلی کو دیکھ کے آنکھیں بند کرے تو بچ جائے گا، اسی طرح یاد رکھیے گناہ کر کے انسان اللہ کی پکڑ سے نہیں بچ سکتا، اس کے لیے اللہ کے دامن رحمت میں آنے کی ضرورت ہے۔ قریب ہے چمک سے ان کی حالت یہ ہو رہی ہے گویا ان قریب پچھلی ان کی بصارت اچک لے جائے، جب ذرا کچھ روشنی انہیں محسوس ہوئی تو اس میں کچھ دیر چل لیتے ہیں اور جب ان پر اندھیرا چھا جاتا ہے تو کھڑے ہو جاتے ہیں۔ اللہ چاہتا تو ان کی سماعت اور بصارت بالکل ہی سلب کر دیتا، یقیناً وہ ہر چیز پر قادر ہے۔ یہاں پہ ہدایت کے اعتبار سے تین گروہ پورے ہوئے، مومن، متقین، کافرین اور منافقین۔ میں یہاں تھوڑی سی آپ کی مدد کرنا چاہوں گی، جب ہم نیا نیا سفر شروع کرتے ہیں نا قرآن کا، ایک دم ہمیں اتنی چیزیں ملتی ہیں تو شک کیا ہونے لگتا ہے کہ میں منافق ہوں۔ تو میں آپ سب کو اللہ تعالیٰ پہ نظر لگا کے، میں آپ میں سے کس زیادہ کو جانتی بھی نہیں، یہ تسلی دینا چاہوں گی کہ آپ میں سے کوئی منافق نہیں ہے انشاءاللہ، کیونکہ منافقوں کا دل قرآن میں ایسے نہیں لگتا جیسے آپ کا لگا ہوا ہے۔ آج آپ کا پہلا دن ہے اور آپ بالکل ویسے ہی سن رہے ہیں جیسے سننا چاہیے ماشاءاللہ، منافق تو نہیں اتنی دیر بیٹھ سکتا۔ ہاں پھر ہوتا کیا ہے؟ عمل میں کمی ہے۔ دیکھیے ایک ہے کمزور ایمان ہونا اور ایک ہے منافق ہونا۔ हाँ, हम कह सकते हैं कि हम कमज़ोर ईमान वाले हैं, हम भटक जाते हैं, हम दुनिया में पढ़ते हैं फिर भूलते हैं, लेकिन अल्लाह ना करे हम मुनाफिक हों। इंशाल्लाह आगे आप बहुत कुछ सुनेंगे, इसलिए डिप्रेशन में ना जाएं, थके ना, परेशान ना हो, ये ना सोचें कि पता नहीं फिर मैं हूँ ही ख़राब। नहीं है, इसको यूँ समझिए कि जैसे एक बच्चा है ना, वो ग्रो करता है, शुरू में थोड़ा खाता है फिर ज़्यादा खाता है, पहले चलता है फिर गिरता है फिर भागने भी लग जाता है। दीन का सफ़र ऐसे चलना चाहिए, कल तक अमल नहीं था, कर लूँगी आज अच्छा कल अच्छा। हदीस में आता है कि जिसका आज उसके कल से अच्छा नहीं हुआ वो तबाह हो जाएगा। ये तो है बहुत अच्छा अमल। हम दीन इस्लाम को पढ़ने बैठे हैं, अल्लाह से कहेंगे अल्लाह ताला जो मेरे अंदर कमी है तो मेरी दूर कर दे, ये तो बहुत नेचुरल प्रोसेस। लेकिन एक बच्चा बड़ा भी हो रहा हो लेकिन वो ग्रो ना करे, मिसाल है कि एक 1.5-2 साल का बच्चा है लेकिन खड़ा भी ना हो, 4 साल का हो गया लेकिन उसका वेट जो है वो 2 साल के बच्चे को, फिर खतरा होगा। आप कहते हैं इसकी ग्रोथ रुकी हुई है, तो मोमिन की ग्रोथ रुकनी नहीं चाहिए। हर दिन खुद से कहें कि कल से अच्छी हो गई हूँ अल्हम्दुलिल्लाह, पूरी तो मैं अच्छी कभी नहीं हो सकती, नेवर, वी कैंट, कोशिश कर सकते हैं। तो इंशाल्लाह ना तो किसी दूसरे को मुनाफिक कहना है ना खुद को, क्योंकि इसे डीमोटिवेटेड होके उम्मत वसत आज बैठ गई है। इतनी बातें लोगों से सुनी कि आगे हम तो कुछ कर ही नहीं सकते, हम तो हैं ही खराब, हमारे मुल्क ठीक होने, हमारी सड़कें टूटी हुई, हमारे घर ऐसे, नेवर, सब कुछ हो सकता है। पहले स्माइल दे के अल्लाह से कहें कि अल्लाह हम तैयार हैं, तुम्हारा हाथ थाम लें। अब देखिए पहली दफ़ा अल्लाह ताला इंसानों को आसमान से पुकारते हैं, या अय्युहन्नासु उबुदु रब्बकुम अल्लज़ी खलक़कुम, ऐ लोगो बंदगी इख्तियार करो अपने इस रब की जो तुम्हारा और तुमसे पहले जो लोग हो गुजरे हैं इन सब का खालिक है। तुम्हारे बचने की तवक्को इसी सूरत से हो सकती है, वही तो है जिसने तुम्हारे लिए जमीन का फर्श बिछाया, आसमान की छत बनाई, ऊपर से पानी बरसाया और इसके जरिए से हर तरह की पैदावार निकाल कर तुम्हारे लिए रिस्क बहम पहुँचाया। बस जब तुम ये जानते हो तो दूसरों को अल्लाह का मद्दे मुकाबिल ना ठहराओ। ये चाहता है अल्लाह हमसे। देखिए कितनी कायनात की खूबसूरतियाँ अल्लाह ने बताई ना, और अल्लाह की तरफ आने के रास्ते की रुकावटें भी इसमें बता दी। आबा परस्ती, ख़ानदान, हमारे बड़े ये करते थे हम वो करते हैं, अल्लाह ताला हमें इस कायनात में इतनी प्यारी चीज़ें देकर क्या कहते हैं ढूंढो। लोग क्या करते हैं, बाहर भी फिरते हैं तो नज़रें उनकी स्क्रीन पर होती हैं। कायनात पे गौर व फिक्र, आपको अल्लाह की उतनी ही मोहब्बत देगा जितना इस वक्त कुरान पढ़ के आपको अल्लाह ताला से मोहब्बत हो रही है। तो गौर व फिक्र भी करना है, कभी कभी निकला करें, बच्चों को साथ लें, शाम में 10 मिनट बैकयार्ड में जाएं, कभी आसमान देखें, कभी सूरज देखें, और आप देखिएगा कि इससे अल्लाह की मोहब्बत आएगी। हम बेजान चीज़ों में रहते हैं ना तो उन्हीं कंपनियों को चेक करते हैं, ये छत किसने बनाई, ये पिलर किसने बनाए, ये शेंगलियर किसने बनाए, मादा परस्ती। खुले आसमान के नीचे जाएंगे आप कहेंगे माशाल्लाह कितना प्यारा आसमान है। तो कायनात में रहें। आज बहुत ज़्यादा जो मंदिर रहते हैं ना बंद, एसी है तो हीट, हीट नहीं तो एसी, एसी नहीं तो हीट, और बाद तो दोनों ही चला लेते हैं बीच के मौसम में। हाँ, ऐसा नहीं करना, थोड़ा सा एक्सपोज करें। उम्मत मुस्लिमा को बहुत एक्टिव होना चाहिए, एक्सरसाइजेस करें, अपने बच्चों को वॉक सिखाएं, तैरना सिखाएं, घुड़सवारी सिखाएं, उनको तीरंदाजी सिखाएं, एक्टिव मुस्लिम बनाएं ताकि हम स्ट्रॉन्ग नस्लें पैदा कर सकें। फिर इसके बाद आप देखिए कि दूसरी पहली चीज़ कुरान की थी, आप सॉरी अल्लाह की बात थी, अब नबी सल्लम और कुरान, फिर जन्नत और जहन्नम की बात इसी रुकू में आएगी। फरमाया वा इन कुंतुम फी रैबिम मिम्मा नज़्ज़लना अला अब्दिना फातु बिसूरतिम मिन मिस्लिही, और अगर तुम्हें इस अमर में शक है कि ये किताब जो हमने अपने बंदे पर उतारी है ये हमारी है कि नहीं, तो इसके मानी दे एक ही सूरत बना लाओ, अपने सारे हम नवाओं को बुला लो अल्लाह को छोड़कर, बाकी जिसकी मदद लेना चाहो, अगर तुम सच्चे हो तो ये काम करके दिखाओ, लेकिन अगर तुमने ऐसा न किया और यकीनन कभी नहीं कर सकते तो डरो इस आग से जिसका ईंधन बनेंगे इंसान और पत्थर, और जो मुहैया की गई मुनकरीन हक के लिए। आपने नोट किया इन आयतों में क्या बात है, 1400 साल हो गए इस किताब को दुनिया में आए हुए, मोर देन 1436 ईयर्स, आज तक जबर जेर नहीं बदली। अल्लाह ताला कहते हैं मैंने इस किताब, जिस रब ने इतनी खूबसूरत कायनात बनाई, ये कैसे हो सकता है कि वो शरीयत खूबसूरत नहीं बनाएगा। इस्लामिक लॉज उतने ही खूबसूरत है जितनी ये कायनात खूबसूरत है। आज इंसानों ने कोशिश की कम्युनिज्म बना, सोशलिज्म और न जाने क्या कुछ, सब अपनी मौत मर गए। इस्लाम का निज़ाम दुनिया में पेश करेंगे, आप देखिएगा कि लोगों की दुआएं लेंगे। आज दुनिया जिस तकलीफ से गुजर रही है, हर एक ने अपनी मर्जी के तरीके इख्तियार किए, तो आज ज़रूरत है इस बात की कि हम लोगों को इस्लाम का फैमिली सेटअप दिखाएं। वे ऑफ लिविंग दिखाएं। मुझे जब मौका मिले ट्रेवलिंग में, न्यू मुस्लिम्स नॉन मुस्लिम सिस्टर्स साथ होती हैं जबकि, तो मैं बूढ़ी खवातीन होती हैं ना, तो उनसे हमेशा यही पूछती हूँ बात करते में, आप कैसे रहती हैं, क्या करती हैं, आपके बच्चे, फिर वो अक्सर जी आह भरती हैं, वो किधर है, वो तो चले गए। फिर मैं उनको बताती हूँ, आपको पता है कि मुस्लिम्स में जितना बंदा ओल्ड होता जाता है उतना कीमती होता है, फिर सब बच्चे साथ रहते हैं, फिर ग्रैंड सन ग्रैंड डॉटर, फिर वो ऐसे ही आह भरती हैं। तो मैं कहती हूँ कि इसको इस्लाम किस रास्ते से मैं सिखाऊँ, इसको फैमिली सेटअप से सिखाऊँ। फिर मैं उसको बातों में बताती हूँ कि इस्लाम बच्चों को बहुत गाइड करता है, अपने पेरेंट्स के लिए अच्छा करो, बड़े शौक से सुनते हैं। मैंने फिर एक आध दफ़ा ऐसी बात किसी से हो रही थी तो मैंने उनसे पूछा कि आपका क्या ख्याल है, डू यू हैव सम एक्सपेक्टेशंस फ्रॉम योर किड्स? कहती वी ऑल आर ह्यूमंस, यस वी हैव एक्सपेक्टेशन बट वी नो दे विल नॉट कम बैक, वो कभी नहीं आएंगे। हमारी एक साथ स्टूडेंट है तो वो पहले ओल्ड होम में काम करती थी, तो वो इतनी दुखी करने वाली बातें सुनाती थी, कहती बूढ़े लोग आके उस हॉस्पिटल में रहते हैं, सारे उनको छोड़ जाते हैं, पूरे वक्त दरवाजे को देखते रहते हैं, देखते ही रहते हैं शायद कोई आ जाए। इसी तरह हमारी एक सिस्टर थी, वो हॉस्पिटल में थी, इतने लोग उनको देखने आते थे, हॉस्पिटल में धूम मच गई, ये कौन सा मरीज है जिनको हर वक्त लोग देखते हैं। और उन्हीं के रूम में एक और बूढ़ी औरत थी, तो वो बातें करती रहती थी अपने बेटे की या कहीं है, लेकिन वो कभी नहीं आता। इस्लाम लोगों को ऐसे दिखाइए, हम अपने घरों को ठीक कर लें, लोग खुद ठीक हो जाएंगे, अल्लाह ताला हमें इसमें मदद करे। फिर उसके बाद फरमाया وَبَشِّرِ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ أَنَّ لَهُمْ جَنَّاتٍ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ، اور خوشخبری دے دیجیے ان لوگوں کو، کون؟ جو اس کتاب پر ایمان لائیں اور اس کے مطابق عمل درست کر لیں۔ کس بات کی؟ ان باغات کی جن کے نیچے نہریں بہتی ہوں گی، ان باغوں کے پھل صورت میں دنیا کے پھلوں سے ملتے جلتے ہوں گے، جب کوئی پھل ان کو کھانے کو دیا جائے گا تو وہ کہیں گے کہ ایسے ہی پھل اس سے پہلے دنیا میں ہم کو دیے جاتے تھے۔ इनके लिए वहां पाकीज़ा बीवियां होंगी और वो वहां हमेशा रहेंगे। है ना एक रिजॉर्ट, हस्बैंड वाइफ, खूबसूरती, खाना पीना, दुनिया में कितने दिन का? बहुत भी खुशी की जगह पे आप चले जाएं तो धड़का क्या होता है, कितने दिन बाद आएंगे? आपके हस्बैंड अगर प्लान कर लें छुट्टियों में इस साल कहीं जाने का, तो वो कहते हैं कितने दिन का प्लान है, वो कहते हैं इससे ज्यादा अफोर्ड नहीं कर सकते, बहुत महंगा होटल है। फिर बच्चे क्या कहते हैं, अबू प्लीज एक दिन और, अभी घर नहीं जाना, अभी नहीं जाना। अल्लाह जन्नत में भेज के कहते हैं होम फी हा खा ले दो। देखिए 4 दिन की दुनिया, इमेजिन तो करें। मैं आपसे पूछती हूँ कि माशाल्लाह आप जब से बड़े हुए हैं, आपको बचपन का कोई वो फन याद है जो आपने शुरू में तो किया बाद में माँ से डांट खाई? खुशी तो खत्म हो जाती है, आज दुनिया में भी खत्म हो गई। जिस काम के बाद घर में आके डांट पड़नी होती है पहले ही रंग उड़ रहा होता है, हम कहते हैं अब डांट, अल्लाह करो कि अम्मी सो गई हो। और कई हस्बैंड है वो कहते हैं हम देर से जाते हैं इसलिए कि थक के बीवी सो जाए फिर जाएंगे, वो भी बार बेचारे जमाइयाँ ले रहे होते हैं कि सोए तो मैं जाऊँ, क्योंकि इसने आते ही पूछना किधर गए थे क्या किया। जन्नत में ऐसा कुछ भी नहीं है, अज़वाज मुतहरा पाकीज़ा बीवियाँ, बहुत कुछ पढ़ेंगे आगे हम इंशाल्लाह इनके बारे में। फिर इसके बाद आप देखिए अल्लाह ताला अपनी कायनात पे फ़ख्र करते हैं कैसे, इन अल्लाह ला यस्तहयी अन यद्रिबा मसलन मा बऊदतन फमा फौकहा। हाँ अल्लाह ताला इस बात से हरगिज नहीं शर्माते कि मच्छर इससे हकीर तर किसी चीज़ की मिसाल दे। जो लोग हक बात को कबूल करने वाले हैं वो इन्हीं तमसीलों को देख कर जान लेते हैं कि ये हक है जो इनके रब ही की तरफ से आया है, और जो मानने वाले नहीं वो इन्हें सुनकर कहने लगते हैं कैसी मिसालों से अल्लाह को क्या काम। इस तरह अल्लाह की बात से बहुत सारों को गुमराही में मुबतला कर देता है और बहुत सारों को राह रास्त दिखा देता है। इसको नोट कर लें, कुरान सुनने वालों के दो रवैये, कुछ पैगाम पे नजर रखते हैं, जिसने अमल करना होता है ना वो कहते हैं मेरा रब मुझसे क्या चाहता है, और जिन्होंने बैसे करनी होती कहते मजा ही नहीं आया, थक गए, बोरिंग, इंजॉइंग नहीं, टू मच ये वो दिस एंड दैट। तो डॉक्टर की दुकान पे 3-3 घंटे बैठ के फिर चेकअप करवाते हैं ना, क्योंकि हिदायत सेहत चाहिए। तो जिसको हिदायत चाहिए होती है वो कुरान को सुनकर क्या कहता है कि मेरा रब मुझे इसके जरिए से अपना कुर्ब देगा। और गुमराह होते कौन है कुरान को पढ़ के? फरमाया और गुमराही में वो इन्हीं को मुबतला करता है जो कि नाफरमान है, ना फरमानी है, जो किताब को पढ़ने के बावजूद अमल पे नहीं मायल करती, अल्लाह के अहद को मजबूत तो बांध लेने के बाद तोड़ देते हैं, अल्लाह ने जिसे जोड़ने का हुक्म दिए इसे काटते हैं, और जमीन में फसाद बर्पा करते हैं। हकीकत में यही लोग नुकसान उठाने वाले हैं। ये चौथी किस्म थी, शुरू में हमने पढ़ा मुत्तकी, फिर काफिर, फिर मुनाफिक, और ये फासिक है। मुनाफिक और फासिक का फर्क क्या है? मुनाफिक दिल के अंदर खोट रखता है लेकिन ऊपर से अच्छा बनना चाहता है, اور فاسق کون ہے؟ اوپنلی ریبیلیس، کپڑوں سے آزاد، مادر پدر آزاد، دنیا کو گناہوں کی دعوت دینے والے، بچوں کے اخلاق خراب، گندی چیزیں دکھانے والے، اور پھر مان کرتے ہیں، فخر کرتے کہتے ہیں میں انٹرٹینمنٹ کے نام پہ کر رہے ہیں. تو ایسے فاسقوں کو اللہ کبھی ہدایت نہیں دیتا. پھر دیکھیے کتنا پیارا سوال ہے آپ سے آپ کے رب کا، کئی فتح فرون اب اللہ و کن تم ام وا تنفا یا کم سم یومی تم سم یوہی کم سم الیہی ترجعون. تم اللہ کے ساتھ کفر کا رویہ اختیار بھی کیسے کر سکتے ہو، حالانکہ تم بے جان تھے، اس نے تم کو زندگی عطا کی، پھر وہی تمہاری جان سلب کرے گا، پھر وہی تمہیں دوبارہ زندگی عطا کرے گا، اور پھر تم اسی کی طرف لوٹائے جاؤ گے. کہاں سے بات شروع ہوئی تھی؟ الحمدللہ رب العالمین. اور یہاں کیا؟ کیف تکفرون، یعنی کوئی چانس نہیں ہے کفر کا. کفر وہی کرتا ہے جس کو حقیقت میں پیچھے کچھ اور دکھ رہا ہوتا ہے. جس کو اللہ تعالیٰ کی ذات سمجھ آ گئی، اس کو پھر اللہ تعالیٰ کی بات بھی سمجھ آئے گی. تھوڑی سی اور باتیں اللہ نے اپنی بتا دی. ہو الذی خلق لکم ما فی الارض جمیعا، وہی تو ہے جس نے تمہارے لیے زمین کی ساری چیزیں پیدا کی. یہاں رک کے ذرا چھوٹا سا ایک نقطہ اپنے لیے نوٹ کریں، اپنی نعمتوں کی لسٹ تو بنا کے لائیں. مجھے اللہ نے کیا دیا، لسٹ آف بلیسنگز آف اللہ سبحانہ وتعالیٰ بنائیں گے؟ گن سکتے ہیں؟ میں ایک دفعہ دیکھ رہی تھی، سر جو تھے تو وہ کسی بچے سے باتیں کر رہے تھے، تو اس کو کہا کہ یو شوڈ کاؤنٹ 100 بلیسنگز آف اللہ سبحانہ وتعالیٰ. اب وہ بچے بھولے بھالے جو 7-8 سال کی عمر کے ہوتے ہیں، آپ دیکھیں اب وہ کیا گنتے. اب وہ سوچ میں پڑ گئے کیا بلیسنگ ہے. تو ان کے لیے بلیسنگ تو وہی تھی نا جو ظاہری ہیں، سیل فون اور دس اینڈ دیٹ. 3-4 کر کے چپ ہو گئے، کچھ بھی نہیں ہے. پھر جب ہم شروع ہوئے ان کے ساتھ کہ جسم کے ایک ایک انگ کو دیکھو، یور لنگس، کڈنیز اور دس اینڈ دیٹ، تو پھر وی ڈونٹ تھنک اباؤٹ دیٹ بیفور. ہم نے تو کبھی سوچا بھی نہیں اس کے بارے میں. تو ذرا آج میں اور آپ بیٹھ کے سوچیں، آج رات کو اکیلے میں، یہ آپ کی خود احتسابیاں ہیں، ہمیں نہ دکھائیں. یہ جو آپ کو جیم بورڈس دیے ہیں نا، یہ اسی لیے ہیں، اس پہ لکھیے. آپ خود سوچیں گے کہ اللہ کی اتنی نعمتیں کہ وَإِن تَعُدُّوا نِعْمَتَ اللَّهِ لَا تُحْصُوهَا. سورۃ ابراہیم میں ہم یاد پڑھیں گے جا کے، تم تو اللہ کی ایک نعمت نہیں گن سکتے، باقی کہاں گنو گے. هُوَ الَّذِي خَلَقَ لَكُم مَّا فِي الْأَرْضِ جَمِيعًا، اس نے وہ سب کچھ تمہارے لیے پیدا کیا. یہ نوٹ کرنے کا نقطہ ہے، کائنات کی ہر چیز آپ کے اور میرے لیے، اور 7 آسمان استوار کیے، اور وہ ہر چیز کا علم رکھنے والا ہے. اب یہاں سے آخری رکوع شروع کر رہے ہیں. روب اس کے بعد ہو رہا ہے نا، کب ہو گیا؟ اس کے بعد ہے. اب پہلا انسان دنیا میں کون تھا، اس کی کہانی سنیں گے. ہر ایک سوچتا ہے نا ہم کہاں سے آئے، کیا ہم بندروں کی اولاد ہیں، ڈارونزم کا کیا مسئلہ تھا. تو آئیے اللہ سے پوچھتے ہیں کہ ہم کہاں سے دنیا میں آئے. وَإِذْ قَالَ رَبُّكَ لِلْمَلَائِكَةِ إِنِّي جَاعِلٌ فِي الْأَرْضِ خَلِيفَةً. پھر ذرا اس وقت کا تصور تو کرو جب تمہارے رب نے فرشتوں سے کہا تھا کہ میں زمین میں خلیفہ بنانے والا ہوں. انہوں نے عرض کیا کہ آپ زمین میں کسی ایسے کو مقرر کرنے والے ہیں جو اس کے انتظام کو بگاڑ دے گا اور خون ریزیاں کرے گا. آپ کی حمد و ثنا کے ساتھ تسبیح کرنے والے تو ہم ہیں، آپ کی حمد و ثنا کے لیے اور آپ کی تقدیس تو ہم کر ہی رہے ہیں. فرمایا میں جانتا ہوں جو کچھ تم نہیں جانتے. اس کے بعد اللہ تعالیٰ نے آدم کو ساری چیزوں کے نام سکھائے، پھر انہیں فرشتوں کے سامنے پیش کیا اور فرمایا اگر تمہارا خیال صحیح ہے کہ کسی خلیفہ کے تقرر سے انتظام بگڑ جائے گا تو ذرا ان چیزوں کے نام بتاؤ. انہوں نے عرض کیا سبحانک لا علم لنا الا ما علمتنا، نقص پاک تو آپ ہی کی ذات ہے، ہم تو بس اتنا ہی علم رکھتے ہیں جتنا آپ نے ہم کو دے دیا. حقیقت میں سب کچھ جاننے والا اور سمجھنے والا آپ کے سوا کوئی اور نہیں. پھر اللہ نے آدم سے کہا تم انہیں ان چیزوں کے نام بتاؤ. جب اس نے ان کو ان سب کے نام بتا دیے تو اللہ تعالیٰ نے فرمایا میں نے تم سے کہا نہ تھا کہ میں آسمان اور زمین کی وہ ساری حقیقتیں جانتا ہوں جو تم سے مخفی ہیں، یعنی چھپی ہوئی، اور جو کچھ تم ظاہر کرتے ہو وہ بھی مجھے پتا ہے، اور وہ بھی مجھے معلوم ہے، اور جو کچھ تم چھپاتے ہو اسے بھی میں جانتا ہوں. پھر جب ہم نے فرشتوں کو حکم دیا کہ آدم کے آگے جھک جاؤ تو سب جھک گئے، مگر ابلیس نے انکار کر دیا. واستکبر وکان من الکافرین، اور وہ اپنی بڑائی کے گھمنڈ میں پڑ گیا اور نافرمانوں میں شامل ہو گیا. یہ ہے بندگی کے خلاف رویہ. اللہ تعالیٰ یہاں سمبلز دکھا رہا ہے، अल्लाह ताला कहते हैं कि दुनिया में आकर अल्लाह की बात मानोगे तो वो जन्नत मिलेगी, और इब्लीस की तरह अकड़ जाओगे गलतियों पे तो जहन्नुम मिलेगी। फिर एक तीसरा ऑनर जो आदम को मिला, वकुलना या आदम उसको नंत वज़ौजुकल जन्ना, फिर हमने आदम से कहा तुम और तुम्हारी बीवी दोनों जन्नत में रहो और यहाँ बाफरागत जो चाहो खाओ, मगर इस दरख्त के करीब ना जाना। ये क्या था? बस सिंबल है हराम का, समझ लीजिए। पूरी जन्नत हलाल थी, खाओ पियो, बस एक कोई भी जगह थी, क्या था, हमें से कुछ नहीं, अल्लाह ने उसको हराम कर दिया और कह दिया उसके पास ना जाना वरना जालिमों में शुमार हो जाओगे। आखिरकार शैतान ने इन दोनों को इस दरख्त से निकलवा दिया, सॉरी, आखिरकार शैतान ने इन दोनों को इस दरख्त की रगबत दिलाकर हमारे हुक्म की पैरवी से हटा दिया और इन्हें इस हालत से निकलवा कर छोड़ा जिसमें वो थे, यानी जन्नत से निकलवा दिया। हमने हुक्म दिया अब तुम सब यहाँ से उतर जाओ, तुम्हें एक दूसरे के दुश्मन हो और तुम्हें एक खास वक्त तक जमीन में ठहरना और वहीं गुजर बसर करना है। इस वक्त आदम ने अपने रब से चंद कलेमात सीख कर तौबा की, उस हम कलेमा सूरह अल अराफ में पढ़ेंगे, जिसको इसके रब ने कबूल कर लिया क्योंकि वो बड़ा मुआफ़ करने वाला और रहीम है। कुल नहबितु मिन्हा जमीया, फिर हमने कहा कि तुम सब यहाँ से निकल जाओ। फइम्मा यातियन्नकुम मिन्नी हुदन, फिर जब तुम्हारे पास कोई हिदायत पहुँचे और जो लोग मेरी हिदायत की पैरवी करेंगे तो फला खौफुन अलैहिम वला हुम यहज़नून, इनको किसी खौफ और रंज का मौका ना होगा। क्या पता चला कि अल्लाह ने दुनिया में भेजते ही बता दिया हिदायत के लिए तुमको तड़पना पड़ेगा। और इसके बरक्स वल्लज़ीना कफरू वकज़्ज़बू बिआयातिना उलाइका असहाबुन नार, जिन लोगों ने कुफर किया और उन्होंने झुटलाया ये आग के साथी हैं, हुम फीहा खालिदून, वो इसमें हमेशा रहेंगे। किस्सा है आदम और इब्लीस में बहुत सबक है, कुरान में ये 9 जगह आता है, आगे जाके इसकी डिटेल्स बताऊंगी, लेकिन यहाँ बस इतना समझ लीजिए कि इस दुनिया में आने के बाद यही होता है, हर इंसान अपने आप को अल्लाह के हुक्म के या तो करीब करता है या दूर करता है। मैं और आप इस आयतों के अंदर से अपने लिए यही बात लेंगे कि अकड़ना नहीं है गुनाह करके बल्कि तौबा करनी है। अब हम यहाँ तक तिलावत सुनेंगे, इंशाल्लाह ताला आपके लिए प्ले करते हैं, सूरह फातिहा से शुरू होगी, बिल्कुल सही आवाज़ से, और आप में से जो साथी जाना चाहें उठ सकते हैं क्योंकि इसके बाद आगे हम और नहीं करेंगे, कल इंशाल्लाह हमारा पहला पारा पूरा होगा। ये आपको आज एक सैंपल दिया गया, हेड स्टार्ट मिला, और इस तिलावत के दौरान आप अपनी आवाज़ जितनी ऊंची करके पढ़ सकें अच्छा लगेगा, बल्कि अगर आप इस वक्त इसी कुरान पाक का अरबी का हिस्सा खोल लें तो वो आपको ज़्यादा इजी लगेगा पढ़ के साथ मिलना, क्योंकि बार बार पेज पलटने मुश्किल होते हैं। जी शुरू करते हैं।
بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين
इंशाल्लाह सेटिंग हो जाएगी, आप लोग साथ पढ़ेंगे सुनते हुए और इस तरह इंशाल्लाह हमारा खुद सुनने का प्रयास। जी शुरू कीजिए।
وَالَّذِينَ يُؤْمِنُونَ بِالْغَيْبِ وَيُقِيمُونَ الصَّلَاةَ وَمِمَّا رَزَقْنَاهُمْ يُنْفِقُونَ أعظموني بأسماء الأولى إن كنتم صادقين. قالوا سبحانك علمنا ما لم نعلمنا إنك أنت العليم الحكيم. قال يا آدم أنبئهم بأسمائهم فلما أنبأهم بأسمائهم قال أعلم أنكم إني أعلم غيب السماوات والأرض وأعلم ما تبدون وما كنتم تكتمون. فإذ قلنا للملائكة اسجدوا لآدم فسجدوا إلا إبليس أبى واستكبر وكان من الكافرين. وقلنا يا آدم اسكن أنت وزوجك الجنة وكلا منها حيث شئتما ولا تشركما ولا تقربا هذه الشجرة فتكونا من الظالمين. فتكلم الشيطان عنها فأخرجهما مما كانا فيه. وقلنا اهبطوا بعضكم لبعض عدو ولكم في الأرض مستقر ومتاع إلى حين. فتلقى آدم من ربه كلمات فتاب عليه إنه هو التواب الرحيم. شملت منها جميعا فإما يأتينكم مني هدى وكذبوا بآياتنا أولئك أصحاب النار هم فيها خالدون.
الحمد لله رب العالمين. كيف لگا آپ سب کو؟ لگ رہا تھا نا کہ یہ کوئی مدرسہ ہے اور سب قرآن پڑھ رہے ہیں. آج تھوڑی سی آوازیں آپ کی کم تھی، کل انشاءاللہ اس سے بھی زیادہ ہوں گی تو آپ وہ انجوائے کریں گے. کل اللہ نے چاہا تو یہاں سے لے کے بارے کے اینڈ تک ہم کریں گے. جزاک اللہ خیر. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.